यो रेडियो नेपाल हो। बिहान 9 बजेको समाचारमा स्वागत छ, म सन्तोष रेग्मी। शुरूमा प्रमुख समाचार। सरकारका कमी कमजोरी औल्याउँदै स्वच्छ आलोचना गर्न पत्रकारिता जगतलाई प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रह। नेकपा एमालेको विधान महाधिवेशन अन्तर्गत बन्द सत्रमा आज अध्यक्ष केपी शर्मा ओलीले पेश गर्नुभएको सहित विभिन्न 3 प्रतिवेदनमाथि छलफल हुने। सर्वोच्च अदालतका 4 पूर्व प्रधान न्यायाधीश विरूद्धको मुद्दामा मागकर्ताको माग दावी नपुगेको सर्वोच्चको ठहर। अस्ट्रेलियाले कोरोना संक्रमणपछि बन्द आफ्ना सीमा नाकाहरू आगामी नोभेम्बरदेखि खोल्ने र मालदिव्समा शुरू भएको साफ च्याम्पियनशीप फुटबल प्रतियोगितामा नेपालको विजयी शुरूआत। प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताउनु भएको छ। ग्यालेक्सी 4K टेलिभिजनको हिजो शुभारम्भ गर्नुहुँदै प्रधानमन्त्री देउवाले सरकार कुनै पनि अवस्थामा प्रेसलाई नियन्त्रण गर्ने पक्षमा नरहेको स्पष्ट पार्नुभयो। प्रधानमन्त्री देउवाले लोकतन्त्रलाई बलियो बनाउने र जनताको अधिकार स्थापित गराउनमा आम संचार माध्यमको महत्वपूर्ण भूमिका रहने बताउनुभयो। उहाँले सरकारका कमी कमजोरी औल्याउँदै स्वच्छ आलोचना गर्न पत्रकारिता जगतलाई आग्रह पनि गर्नुभयो। प्रधानमन्त्री देउवाले लोकतान्त्रिक देशमा संचार माध्यम चौथो अंगका रूपमा स्थापित रहेको भन्दै नेपालले समेत आम संचार माध्यमलाई चौथो अंगका रूपमा स्थापित गर्ने प्रयास गरिरहेको बताउनुभयो। संचार जगतलाई लक्षित उद्देश्यमा अघि बढ़ने सन्दर्भमा सघाउन सरकार तयार रहेको पनि प्रधानमन्त्री देउवाले बताउनुभयो। कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशका सबै जातजाति भाषाभाषीको आवाजलाई मुखरित हुने गरी बलियो राष्ट्रिय एकता कायम गर्न आम संचार माध्यमले सहयोग गर्नुपर्ने बताउनुभयो। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संचार माध्यम समाजको वास्तविक ऐना हुन सक्नुपर्ने बताउनुभयो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट शक्तिलाई एकताबद्ध बनाएर लैजाने बताउनु भएको छ। ललितपुरको गोदावरीमा हिजो शुरू भएको पार्टीको विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुहुँदै अध्यक्ष ओलीले कम्युनिष्ट आन्दोलनलाई सही दिशामा अगाडि बढ़ाउने अभिभारा एमालेको काँधमा आएको बताउनुभयो। अध्यक्ष ओलीले कम्युनिष्ट पार्टीका नाममा सत्ता र पदमा लोभिएर जानेहरू र दक्षिणपन्थीहरूले पार्टी विरूद्ध घेराबन्दी शुरू गरेको आरोप पनि लगाउनुभयो। अधिवेशनको बन्द सत्रमा केन्द्रीय कमिटिका तर्फबाट अध्यक्ष केपी शर्मा ओलीले पेश गर्नुभएको राजनीतिक प्रतिवेदनका साथै महासचिव ईश्वर पोखरेलको संगठनात्मक प्रस्ताव र उपमहासचिव एवं संगठन विभागका प्रमुख विष्णु प्रसाद पौडेलको विधान संशोधन प्रस्तावमाथि आज छलफल हुने कार्यसूची रहेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले जनताले अनुभूति गर्ने गरी जनहित र सामाजिक काममा अग्रसर हुन जनप्रतिनिधिहरूलाई आह्वान गर्नुभएको छ। जिल्ला समन्वय समिति महासंघ नेपालको तेस्रो राष्ट्रिय परिषदको काठमाण्डुमा हिजो उद्घाटन गर्नुहुँदै राष्ट्रपति भण्डारीले जनप्रतिनिधिमूलक संस्थाले समतामूलक समाज निर्माणमा ध्यान दिनुपर्ने बताउनुभयो। उहाँले COVID-19 रोकथाम नियन्त्रण र उपचारमा स्थानीय तहले खेलेको भूमिकाको प्रशंसा पनि गर्नुभयो। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस आन्तरिक लोकतन्त्र सुदृढ़ गर्दै अघि बढ़िरहेको बताउनु भएको छ। तनहुको आबु खैरेनीमा हिजो आयोजित कार्यक्रममा वरिष्ठ नेता पौडेलले पार्टीले वडा स्तरदेखि नै लोकतान्त्रिक अभ्यास अवलम्बन गर्दै आएको बताउनुभयो। उहाँले लोकतान्त्रिक प्रक्रियाको अवलम्बन कांग्रेस बाहेक अरू पार्टीले गर्न नसक्ने दावी पनि गर्नुभयो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लामो संघर्षपछि प्राप्त उपलब्धि गुम्ने खतरा बढ़ेको बताउनु भएको छ। नेकपा माओवादी केन्द्र ताराखोला गाउँपालिका बागलुङले आयोजना गरेको भेलालाई भर्चुअल माध्यमबाट हिजो सम्बोधन गर्नुहुँदै अध्यक्ष प्रचण्डले अहिलेको 5 दलीय गठबन्धन चुनावसम्म लैजाने विषयमा छलफल चलिरहेको बताउनुभयो। उहाँले विचार मिल्नेसँग एकताका लागि पनि नेकपा माओवादी केन्द्रले छलफल जारी राख्ने जानकारी दिनुभयो। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले स्वार्थी समूहले राष्ट्रियता कमजोर पार्ने प्रयास गरिरहेपछि नेपाली कांग्रेसलाई अघि सारेर परिवर्तन र उपलब्धि जोगाउने प्रयास गरिएको बताउनु भएको छ। प्रगतिशील पत्रकार संघ बागलुङले हिजो बागलुङ बजारमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले 2 पटक संसद विघटन गरेर संविधानको धजी उड़ाएको एमाले अदालतले संविधानको रक्षा गर्दा परमादेशबाट सरकार चलाए भन्नु हास्यास्पद भएको बताउनुभयो। उहाँले दलहरूको एकअर्कासँगको बढ़दो अविश्वासका बीच स्वार्थी समूह थप सक्रिय भएकाले गणतन्त्र धर्मनिरपेक्षता र दलीय व्यवस्था जोगाउने चुनौती बढ़दै गएको बताउनुभयो। उहाँले मुलुकमा संघीयता भने आवश्यक नरहेको दोहोर्याउनुभयो।
4G LTE मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VoLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्याण्ड 20 800 MHz र VoLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब बाँकी समाचार। सर्वोच्च अदालतले चारजना पूर्व प्रधान न्यायाधीश विरूद्धको अदालतको अवहेलना सम्बन्धी मुद्दामा मागकर्ताको माग दावी नपुगेको ठहर गरेको छ। प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जौहरा र न्यायाधीश सपना प्रधान मल्लको इजलासले हिजो चारजना पूर्व प्रधान न्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्की विरूद्धको अदालतको अवहेलना मुद्दामा माग दावी पुग्न नसक्ने ठहर गरेको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिनुभयो। सल्यानमा जीपको ठक्करबाट हिजो दुईजना किशोरीको मृत्यु भएको छ। मृत्यु हुनेमा सल्यान शारदा नगरपालिका छ बरलाखी अन्दाजी 18 वर्षीय रेखा बुढाथोकी र सोही ठाउँकी अन्दाजी 18 वर्षकै सुनिता नेपाली रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। कक्षा 12 पढ्ने पाँचजना छात्रा रूखको मुनि बसिरहेका बेला अनियन्त्रित जीपले ठक्कर दिएको थियो। घाइते तीनजनाको नेपालगंजमा उपचार भइरहेको छ। नेपाली कांग्रेस काठमाण्डुको पालिका अधिवेशन आज हुने भएको छ। कांग्रेसको केन्द्रीय निर्वाचन समितिले क्रियाशील सदस्यता टुंगिएका जिल्लामा ओडा र पालिका अधिवेशन गर्न निर्देशन दिएसँगै आज काठमाण्डुमा पालिका अधिवेशन हुन लागेको हो। काठमाण्डुका निर्वाचन अधिकृत एवं वरिष्ठ अधिवक्ता नरहरि आचार्यले काठमाण्डु महानगरपालिकासहित 10 नगरपालिकामा आज निर्वाचन हुन लागेको जानकारी दिनुभयो। काठमाण्डुको दक्षिणकाली नगरपालिकामा भने क्रियाशील सदस्यता विवाद कायम रहेकाले अधिवेशन नहुने नेपाली कांग्रेसले जनाएको छ। यातायातको पहुँचलाई सरलीकृत गर्न नेपाली व्यापारी तथा व्यवसायीले उत्तरी नाका रसुवागढ़ीबाट चिनिया विद्युतीय कार आयात गर्न थालेका छन्। आवाज एवं धुवा रहित चिनिया विद्युतीय सेतो रंगका कार 3 अन्तरालमा 100 नेपाल भित्रिएको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ। रसुवागढ़ी नाकाबाट आयात भएका 30 सवारी साधन नियम अनुसार भन्सार प्रक्रिया पूरा गरी क्रमिक रूपले काठमाण्डु ल्याउने कार्य अगाडि बढ़िरहेको प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले बताउनुभयो। केही अन्तर्राष्ट्रिय समाचार। अस्ट्रेलियाले आगामी नोभेम्बरदेखि आफ्ना सीमा नाकाहरू खोल्ने भएको छ। कोविड संक्रमणपछि बन्द रहेका सीमा नाकामा खोप लगाएका मानिसहरूलाई आवतजावत गर्न दिने गरी खोल्न लागि अधिकारीहरूले जनाएका छन्। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले सेप्टेम्बरको अन्त्यसम्ममा हरेक देशका 10% नागरिकले कोरोना भाइरस विरूद्धको पूर्ण खोप लगाइसक्ने लक्ष्य प्राप्तिमा 50 बढ़ी देश चुकेको जनाएको छ। स्वास्थ्य संगठनको पछिल्लो लक्ष्यमा विशेष गरी अफ्रिकी देशहरू पछाडि परेको राष्ट्रसंघीय अधिकारीहरूले जनाएका छन्। अमेरिकी कंग्रेसले मतदानमा ढिलाइ गर्दा राष्ट्रपति जो बाइडेनले ल्याउनु भएको 10 खर्ब डलरको पूर्वाधार योजना अप्ठ्यारोमा परेको छ। अब खेल समाचार। मालदिप्समा हिजो शुरू भएको साफ च्याम्पियनशीप फुटबलमा नेपालले विजयी शुरूआत गरेको छ। आयोजक मालदिप्सलाई शून्यका विरूद्ध 1 पराजित गर्दै नेपाल विजयी भएको हो। नेपालका लागि मनिष डाँगीले खेलको 86 मिनटमा गोल गरेका हुन्। नेपालले साफ च्याम्पियनशीपको इतिहासमा मालदिप्समाथि प्राप्त गरेको यो पहिलो जीत हो। हिजै भएको उद्घाटन खेलमा बंगलादेशले श्रीलंकालाई शून्यका विरूद्ध 1 पराजित गरेको छ। अब मौसम। आज देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश नम्बर 2 र बाँकी प्रदेशका केही स्थानमा हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो काठमाण्डु उपत्यकाको अधिकतम तापक्रम 28 30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। सरकारका कमी कमजोरी औल्याउँदै स्वच्छ आलोचना गर्न पत्रकारिता जगतलाई प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रह। नेकपा एमालेको विधान महाधिवेशन अन्तर्गत बन्द सत्रमा आज अध्यक्ष केपी शर्मा ओलीले पेश गर्नुभएको सहित विभिन्न 3 प्रतिवेदनमाथि छलफल हुने। सर्वोच्च अदालतका 4 पूर्व प्रधान न्यायाधीश विरूद्धको मुद्दामा मागकर्ताको माग दावी नपुगेको सर्वोच्चको ठहर। अस्ट्रेलियाले कोरोना संक्रमणपछि बन्द आफ्ना सीमा नाकाहरू आगामी नोभेम्बरदेखि खोल्ने र मालदिप्समा शुरू भएको साफ च्याम्पियनशीप फुटबल प्रतियोगिता अन्तर्गत नेपालको विजयी शुरूआत। बिहान 9 बजेको समाचार सकियो। अब नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।